बुलबुल एउटा ईरानी चरा, बुलबुल
कसरी भनिन्छ परिवर्तन आयो भनेर, कसरी भनिन्छ परिवर्तन आयो भनेर, कलमले बन्दुक ठेगान लगायो भनेर हामीले उसलाई दिएरै पठाएको हो, हामीले उसलाई दिएरै पठाएको हो, किन उफ्रिनु सर्वस्व सिद्ध्यायो भनेर, कलमले बन्दुक ठेगान लगायो भनेर उसको बाटोमा मुर्दाबाद नारा लगाएर, उसको बाटोमा मुर्दाबाद नारा लगाएर उसले सुन्दैन बेरोजगार करायो भनेर, कलमले बन्दुक ठेगान लगायो भनेर हाम्रो तकदीर उसको शिरमा ठोकिन्छ भनिन्छ सिसामा ढुङ्गा हिर्कायो भनेर, कलमले बन्दुक ठेगान लगायो भनेर उसको अदालतमा सत्य बयान लिइन्छ, उसको अदालतमा सत्य बयान लिइन्छ, मुर्दालाई सोधिन्छ कसले झुन्ड्यायो भनेर, कलमले बन्दुक ठेगान लगायो भनेर कसरी भनिन्छ परिवर्तन आयो भनेर, कलमले बन्दुक ठेगान लगायो भनेर। ओखलढुङ्गा घर भई अहिले कतार बस्दै आउनुभएका गजलकार शेखर बस्नेतको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सरोज थापा र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म जसको गजल वाचन गरेर मैले कार्यक्रमलाई शुरूआत गरेको थिएँ शेखर बस्नेत, उहाँका साथमा आइपुगेको छु। आठ वर्षदेखि उहाँ कतार बसिरहनु भएको छ र वैदेशिक रोजगारीमा निरन्तर हुनुहुन्छ। त्यहीँ बस्दा बस्दै उहाँका कलम गजलमा निकै अभ्यस्त भइसकेका छन्। मैले केही समय अगाडि बुलबुलका एक दुई श्रृंखलाहरू, तीन श्रृंखलासम्म तयार गरे, कतारको होनहार कतार श्रृंखला दिएर त्यहाँका गजलकारहरूको गजल, र यति धेरै लोकप्रिय भए ती गजलहरू कि मलाई धेरै धेरै गजललाई प्यारो गर्नेहरू बुलबुलियनहरूले कति राम्रो गजल भनेर भन्नुभयो, र त्यसमध्येको एउटा नाम शेखर बस्नेत अहिले नेपाल आउनुभएको समय परेको बेलामा मैले उहाँलाई भनिरहेको थिएँ तपाईँ जानु अगाडि एकपटक भेट्नुहोस् है, जसरी पनि बुलबुलमा हामी बसौँ है भनेको थिएँ, र आज हाम्रो समय जुरेको छ। शेखर बस्नेत र म बसेका छौँ, आज गजलको कुरा गर्दै प्रवासमा गजल लेखनको कुरा गर्छौँ। म शेखरजीलाई स्वागत गर्छु बुलबुलमा। शेखरजी, गजलको अवस्था कस्तो छ, देशको कस्तो छ, कतारको कस्तो छ सोध्छु म त।
धन्यवाद तपाईँले यो अवसर दिनुभयो, यसको लागि धेरै धन्यवाद, र कार्यक्रम सुनिराख्नुभएका सबैमा न्यानो माया नमस्कार व्यक्त गर्दछु। र नेपालको बसाई यो चुनावको नजिक नजिक आइपुगेको रहेछ, राम्रै भयो, कतारको बसाई पनि राम्रै भएको थियो।
हजुर हजुर, अनि कति समय बस्नुभयो यहाँ नेपाल? अहिले अब दुई तिन दिनमा तपाईँ फर्कनु,
फर्किँदैछु, अहिले चाहिँ तिन महिना भयो, म
तिन महिना बस्नुभयो। तपाईँको गाउँबाट सुरु गरौँ है कुराकानी, ओखलढुङ्गा गाउँपालिकाको नाम मैले लेखेर राखेन बिर्से,
खिजीदेम्बा गाउँपालिका,
खिजीदेम्बा
वडा नम्बर 7 रावदुलो,
अलि विकटमै पर्छ,
विकटमै पर्छ।
कति विकट?
धेरै विकट, अहिले ओखलढुङ्गाको कर्णाली भनेर पनि चिनिन्छ, सदरमुकामबाट धेरै टाढा। अहिलेसम्म हाम्रो गाउँमा चाहिँ यातायात नपुगेको अवस्था भनेपछि कति विकट,
यातायात छैन,
यातायात पुगेको छैन।
स्कुल पढ्दा कति पर हिँडेर जानु पर्थ्यो त?
होइन, स्कुलबाट त मेरो घर नजिक नै हो, र मसँगै पढ्ने साथीहरू चाहिँ धेरै नै हिँडेर आउनुहुन्थ्यो, उहाँहरू चाहिँ हिँडेर आउनुहुन्थ्यो, अब मेरो घर चाहिँ संयोगले नजिक नै थियो।
ए, तपाईँको घर चाहिँ स्कुलमा संयोगले नजिक पर्यो, अब गाडी छैन, अरू साथीहरू हिँडेरै आउनुहुन्थ्यो, त्यसै गरी हुर्कियो, त्यसै गरी पढियो,
अहिलेसम्म भाइ बहिनीहरू हिँडेरै आउनुहुन्छ।
अनि त्यो तपाईँले भन्नुभएको ओखलढुङ्गाको कर्णाली भन्नुभयो अघि, खिजीदुम्बा,
खिजीदेम्बा,
खिजीदेम्बा गाउँपालिका, खिजीदेम्बा गाउँपालिकामा चाहिँ गाडी नै नदेखेको हुनुभयो तपाईँ त, त्यहाँ गाडी नपुगेपछि कुन उमेर पछि तपाईँ बल्ल त्यहाँबाट बाहिर आएर गाडी देख्नु पाउनुभयो?
लगभग मैले गाडी देखेको त 62 सालतिर होला।
62 साल भनेको कति वर्षको हुनुहुन्थ्यो?
लगभग 14 वर्ष जतिको थिएँ होला।
कसले समाएर पहिलोचोटि गाडी देखाउन लिएर आयो?
मम्मीले काठमाडौँ लिएर आउँदाखेरि दोलखा रामेछापको शिवालय भन्ने ठाउँमा पहिलोपटक गाडी देखेको,
त्यहाँसम्म हिँडेर आएको,
त्यहाँसम्म हिँडेर आएको
शिवालयबाट, अनि त्यसपछि गाडी लाग्थ्यो बल्ल जिरी हुँदै आउने,
जिरी हुँदै आउने।
अनि तपाईँले त्यो बेलामा गाडी देख्नुभयो, त्यो पहिला त कस्तो लाग्यो, पहिलो दिनको अनुभव सम्झिनुहुन्छ?
मैले गाडी चिनिनँ त्यतिखेर, गाडी यो भन्नुभयो मैले चिनिनँ। मैले
अघि मैले स्टुडियो पस्नु अगाडि तपाईँले कतारमा के काम गर्नुहुन्छ भनेर सोधेको थिएँ, मलाई यहाँ स्टुडियोभित्र पनि सोध्न मन लाग्यो।
म बस चलाउँछु,
ठुल्ठुलो बस,
अहिले बस चलाउँछु।
ठुलो हुन्छ त्यो बस,
सानो ठुलो सबै बस।
कतिजना प्यासेन्जर बस्ने अट्छ?
मैले अहिले चलाइराखेर छोडेर आएको चाहिँ 30 प्यासेन्जर बोक्न मिल्छ, तर मैले 65 जना
त्यतिसम्म पनि
बोक्ने चलाउँछु।
भनेपछि 62 गाडी नै नदेखेको मान्छे अब 62-65 जनालाई बोकेर गाडीमा हिँड्छ, त्यो पनि यहाँ होइन कतारको व्यस्त सडकमा, होइन स्पिड पनि बढी हुन्छ होला, व्यस्तता पनि हुन्छ होला, धेरै समय लाग्दो रहेछ नि फड्को मार्न त मान्छेलाई।
होइन, त्योभन्दा 62-63 धेरै पछाडि नै सिकेको, अब गाडी चलाउनलाई फड्को मार्नु नै हो नभनौँ।
कतिले त त्यही पनि नजानेर कति ठुलो समस्या हुन्छ नि त,
नचाहन नभएर नजानेको।
62 तपाईँले देख्नुभएको भने मैले सिकेको भने,
हजुर हजुर
ठिक छ। अब अनि अब म गाडीको प्रसङ्ग छोडेर एकैचोटि अब गजलमा जाउँ, होइन? गजल पहिलोचोटि चाहिँ कहिले लेख्नुभएको?
लगभग 10 अगाडिदेखि चाहिँ लेख्नैपर्छ भनेर लेखेको गजल यस्तो हुँदो रहेछ भनेर चाहिँ मैले लगभग 11 पढ्दाखेरि केही सुनेका, अरूहरूले सुनाउनु भएका।
कहाँ पढ्नुभयो? 11
सिद्धेश्वर उच्च मावि बाम्ती भण्डार रामेछाप,
बाम्ती भण्डारमा पढ्नुभयो। त्यसपछि यता अरू पढाइ कन्टिन्यू गर्न पाइयो कि पाइएन?
मैले 12 सकेँ, त्यस पछाडि पढाइ
त्यसपछि कन्टिन्यू गर्न पाइएन। अब घर आएपछि अप्ठ्यारो होला, के होला, विदेश लाग्नुभयो, त्यो हामी नेपालीको आम समस्या पनि भयो। अब मलाई भन्नु मन लागेको जस्तो 12 पढ्नुभयो, 62 बल्ल गाडी देख्नुभयो, प्रवासमा हुनुहुन्छ, होइन? गजल चाहिँ तपाईँले नै राम्रो कसरी लेख्नुभएको, कसले सिकाएर, एकदम गुरुमन्त्र कसैले दियो कि, के चिजले जानियो कि, कसरी तपाईँ मतलब गजल कस्तो, त फेरि अहिले भनौँला पनि, मलाई त असाध्यै राम्रो लागेको हो, केही प्रतिक्रियाहरू पनि मैले असाध्यै राम्रो पाएको हुँ, तपाईँलाई राम्रो लेख्न चाहिँ कहाँबाट आयो?
अनि यो राम्रो त यो सुन्नेहरूको ले विश्लेषण गर्ने कुरो भयो, म राम्रो नै लेखेँ त म भन्दिनँ, तर गजल लेख्नुपर्छ, यथार्थलाई एउटा कुनै माध्यम दिनुपर्छ, यो परिस्थितिलाई कुनै माध्यम दिनुपर्छ भनेर मलाई समयले, परिस्थितिले, घटनाक्रमहरूले जबरजस्ती लेख्न लगाएको हो कि, लेखौँ भन्ने डरले नै जबरजस्ती लेख्नै पर्छ तैँले भनेर समयले, घटनाक्रमहरूले।
भनेपछि मतलब अलिकति त्यो पानीले हानिरहेको पत्थर धेरै बलियो हुन्छ भन्छ नि, त्यस्तै भयो
लगभग, अब त्यसै बुझौँ।
ल, अब लेख्न चाहिँ तपाईँले 10 अगाडितिर थाल्नुभएछ, यसरी भनौँ, अब 69-70 सालबाट थाल्नुभयो,
71-71
थाल्नुभयो, अनि अब भिजिबल हुने गरी गजल कस्तो राम्रो लेख्यो शेखरले त भनेर कसैले भनिदिनु पऱ्यो नि, त्यो चाहिँ कहिले आयो पहिलो दिन तपाईँलाई त्यस्तो?
अब त्यो त ठ्याक्कै याद छैन, अब पहिलो लेखेपछि नै अब लेख्नुपर्छ लेख्नुपर्छ भनेर उत्सुकता चाहिँ थपियो।
गजल कति लेखियो होला अहिलेसम्म?
150 लेखियो होला।
हजुर, एउटा सुनाउनुहोस् त, 150 मध्येको एउटा गजल हामी पहिला अब सुनौँ, शेखर बस्नेतको, मलाई राम्रो लागेको भनेर त अघिदेखि भनिरहेको छु, राम्रो छ कि छैन अब बुलबुलेनले पनि छुट्याउनुहुन्छ।
अब भर्खर चुनाव सकिएको छ, चुनाव ताका नै लेखिएको थियो, चुनाव सकिएपछि नै एउटा गजल लेखिएको थियो समसामयिक, त्यसैलाई सुरुवातीमा सुनाए र गजलका शेरहरू यसरी सुरु हुन्छन्। मतदाताले पनि सबथोक जनाजन गरे, मतदाताले पनि सबथोक जनाजन गरे, निशुल्क पाए अनि अलकत्रा पान गरे। मतदाताले पनि सबथोक जनाजन गरे, निशुल्क पाए अनि अलकत्रा पान गरे, जिउँदाहरूले देशमा केही गर्छन् भनेर, जिउँदाहरूले देशमा केही गर्छन् भनेर, ठाउँ ठाउँमा मरेकाहरूले मतदान गरे। जिउँदाहरूले देशमा केही गर्छन् भनेर ठाउँ ठाउँमा मरेकाहरूले मतदान गरे, मतदाताले पनि सबथोक जनाजन गरे, जनमत लगेर रुखमा झुन्ड्याउनेहरूले, जनमत लगेर रुखमा झुन्ड्याउनेहरूले समाज सेवा गर्छु भनेर जमान गरे, समाज सेवा गर्छु भनेर जमान गरे मतदाताले पनि सपथोक जनाजन गरे मान्छेलाई मान्छेले बाँदरलाई अमूल्य भोट दिए मान्छेले बाँदरलाई अमूल्य भोट दिए त्यसपछि बाँदरले कुर्सी तानातान गरे
ओहो
त्यसपछि बाँदरले
कुर्सी तानातान
गरे मतदाताले पनि सपथोक जनाजन गरे निशुल्क पाए अनि अलकत्रा पान गरे शेखरले जजसलाई गर्दन काटेर दियो अन्तिम शेर शेखरले जजसलाई गर्दन काटेर दियो तिनीहरू सबैले मासुको दोकान गरे
बाफ्रे
तिनीहरू सबैले मासुको दोकान गरे शेखरले जजसलाई गर्दन काटेर दियो तिनीहरू सबैले मासुको दोकान गरे मतदाताले पनि सपथोक जनाजन गरे निशुल्क पाए अनि अलकत्रा पान गरे
अब पो मजा आउँछ त कुरा गर्न है गजलले जगायो नि बल्ल माहौल अब त्यो सुन्दै गरेको मान्छेलाई त अघिदेखि राम्रो भन्छ अचुतले को मान्छे हो यो कोही राम्रै गजल छ कि छैन के हो यो होनहार कतार छुटेको मान्छेहरूलाई त थाहा हुन्न शेखर बस्नेत को हो भनेर शेखरले गर्दन दियो र जसलाई गर्दन दियो
तिनीहरू सबैले मासुको दोकान गरे
यो मतदान सकिने बित्तिकै कति राम्रो फुरेछ तपाईँलाई
यो परिवेश
भोट हाल्न पाउनु भएको थिएन नि यसपालि
70 सालमा भोट हालेर म मङ्सिर 4 गते भएको थियो 70 सालमा पनि चुनाव भोट हालेर कतार गएँ अनि दोस्रो पटक मतदान यसैपालि गरेँ
त्यस्तो भयो
यसपालि पनि भोट हाल्न आएँ
आउनुभयो अब कहिले आइन्छ होला त गएपछि
अब छिटै आइन्छ लगभग
अब
2 वर्षमा आइन्छ
अहिलेसम्म चाहिँ किन छिटो नभएको एउटा त कोभिड थियो होला
कोभिडको बेलामा आउने भनिएको थियो आउन पाइएन अनि अलिक समय बसौँ न त अब जाने बेला भनेको टाइम समयमा जान पाइएन अनि बसौँ भनेर चाहिँ 4 वर्ष बित्यो
अब दुर्गम गाउँ भनेपछि प्रायहरू आर्थिक अवस्था कमजोर नै भएर हुर्किएको हुन्छ होइन अनि अब विद्यालय शिक्षा पनि धेरै राम्रो किनभने त्यहाँ विकल्प छैन जे छ त्यसमै पढ्नु पर्यो त्यहाँबाट सङ्घर्ष गरेर आएर 12 पढ्नु पर्यो र वैदेशिक रोजगारीमा जानु पर्यो अब हिजोको तपाईँले चाहिँ 14 वर्षको हुने बेलासम्म गाडी नदेखेको मान्छे आर्थिक अभाव झेलेको मान्छे 8 वर्षको कतार बसाइले अब त केही दियो होला
दियो भन्नुपर्छ आफ्नो क्षमता अनुसारको सन्तुष्टि नै दिएको छ मैले योभन्दा बढी सन्तुष्टि खोज्नको लागि असन्तुष्ट यसमा असन्तुष्ट हुनको लागि मैले आफ्नो क्षमता बढाउनु पर्ने हुन्छ मैले जति क्षमता राखेको छु त्यो अनुसारको
भनेको शेखर बस्नेतसँग जे क्षमता छ त्यो चाहिँ कतारले दिएको छ
त्यति दिएको छ
भेट भइरहन्छ नेपालीहरू त्यहाँ
भइरहेको छ
धेरै हुन्छ
हामी साहित्यिक कार्यक्रमहरू पनि गरिराख्छौँ त्यहाँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नवोदित साहित्य वाचनालय कतारले चाहिँ संयुक्त रूपमा प्रत्येक महिनाको 2 शुक्रबार साहित्यिक कार्यक्रम गर्छौँ
जसरी पनि पुगिन्छ
त्यो एउटा थलो हो एउटा
साहित्यले विभिन्न जिल्लाको साथीहरू पनि जोडिदियो होला ओखलढुङ्गाकै साथी कुरेर बस्नु पर्दैन तपाईँलाई
पर्दैन त्यो पूर्वदेखि पश्चिमसम्मका साथीहरू जोडिनुहुन्छ अनि अलिक हामीहरू बसाइबाट अलिक टाढाका साथीहरूले एउटा सन्ध्या ग्रुप अल्खोर नाम राखेर एउटा साहित्यिक कार्यक्रम चलाउनुहुन्छ त्यहाँ पनि भेट भइरहेको छ साहित्यिक साथीहरूसँग
जाने रचना सुनाउने
सुन्ने
रमाइलो हुन्छ
भनेपछि
पहिलो बाबा रमाइलो त कतारमै पाइएको थियो होला यताभन्दा
हजुर मलाई कतार बसाइ परदेश जस्तो नलाग्नको कारण नै साथीहरू त्यति राम्रो हुनुहुन्छ
र त्यो चाहिँ साहित्यले बनायो कति राम्रो अर्को एउटा गजल यस्तो साथीहरूलाई जोड्ने गजल चाहिँ एकचोटि सुन्नु मन लाग्यो किनभने तपाईँ 8 वर्ष कतार बस्दा कोही पनि पराई लागेन कतार नै पराई लागेन तपाईँलाई किनभने साथीहरू मनज्ञ भेटिए त्यो चाहिँ साहित्यका कारणले भेटिए र कस्तो साहित्यले यति धेरै साथी बने भन्ने कुरो जानकारी लिन मन लाग्यो अर्को गजल फेरि सुनाउँ त शेखरजी
एउटा अलि हाँस्यरसमा
हजुर
पनि लेख्छु अब कतै संयोग पनि मिल्छन् त्यस्तै पात्रहरू भेटिन्छन् अनि लेख्ने गर्छु गजलका शेरहरू यसरी सुरु गरेँ जाँड खाने बानीले जाँड नखाने बानी गयो जाँड खाने बानीले
जाँड नखाने
खाने बानीले नखाने बानी जाने हो नि त जाँड खाने बानीले जाँड नखाने बानी गयो इतिहासले जडिया भन्नेतर्फ जिन्दगानी गयो इतिहासले जडिया भन्नेतर्फ जिन्दगानी गयो जाँड खाने बानीले जाँड नखाने बानी गयो दुध पिउने मान्छेलाई समेत भट्टीमा लानुहुन्छ दुध पिउने मान्छेलाई समेत भट्टीमा लानुहुन्छ तपाईँ किसानको शत्रु हो भैँसीको आम्दानी गयो दुध पिउने मान्छेलाई समेत भट्टीमा लानुहुन्छ तपाईँ किसानको शत्रु हो भैँसीको आम्दानी गयो, इतिहासले जडिया भन्नेतर्फ जिन्दगानी गयो, मेरो उपस्थिति बाहेक के चाहन्छौ प्रिया, मेरो उपस्थिति बाहेक के चाहन्छौ प्रिया, परदेशमा तिमीले चाहेको जवानी गयो, परदेशमा तिमीले चाहेको जवानी गयो, जाँड खाने बानीले जाँड नखाने बानी गयो, श्रीमान अब कसको पक्षमा न्याय गर्नुहुन्छ, श्रीमान अब कसको पक्षमा न्याय गर्नुहुन्छ, बाख्रो कसाई भए ठाउँमा जानी जानी गयो, बाख्रो कसाई भए ठाउँमा जानी जानी गयो, इतिहासले जडिया भन्नेतर्फ जिन्दगानी गयो, घरमै माग्न आए दिन्छन् बताएकी थियो, अन्तिम शेर घरमै माग्न आए दिन्छन् बताएकी थियो, घरमै माग्न आए दिन्छन् बताएकी थियो, शेखरभन्दा अगाडि कुन भाग्यमानी गयो, शेखरभन्दा अगाडि कुन भाग्यमानी गयो, जाँड खाने बानीले जाँड नखाने बानी गयो, इतिहासले जडिया भन्नेतर्फ जिन्दगानी गयो।
कति राम्रो, यो चाहिँ अलिकति व्यङ्ग्य हास्य मिसिएको गजल रहेछ है। अरूका किताब पनि धेरै पढिन्छ होला होइन शेखरजी, नत्र त कसरी जानिन्छ?
अरू सर्जकहरूको पनि पढिन्छ।
गजल मात्रै पढिन्छ कि अरू किताबहरू पनि लगिन्छ उता?
गजल पढ्छु म, महाभारत रामायणका अंशहरू कसरी सुनायो भने सुन्छु पढ्छु, त्यो नै मलाई महाभारत र रामायण चाहिँ जसले सुनायो भने, अहिले तपाईँले सुनाउनु भयो भने मलाई त्यही चाहिँ पढौँ सुनौँ पढौँ जस्तो लाग्छ।
किन त्यस्तो मन परेको रामायण महाभारत?
खोइ अब त्यो त्यो नै उत्कृष्ट शिक्षा जस्तो लाग्छ मलाई त।
कति राम्रो। ल अब एउटा गजल सुन्छौँ हामी फेरि, त्यसपछि अरू कुराकानीलाई अगाडि बढाउँला। आज शेखरजीको गजल सुन्न छोडेर अरू कुरातिर त लाग्ने नै भएन, म त साह्रै मिठो पो लाग्यो त।
यो पनि यथार्थसँग जोडिएर नै लेखेको छु, पात्रहरू कहिलेकाहीँ भेटिन्छन्। शेरहरू यसरी सुरु गरेँ। बाउ चाहिँ मजदुरी गरेर दिनभर आउँछ, बाउ चाहिँ मजदुरी गरेर दिनभर आउँछ, छोरो सरकारलाई ढुङ्गा हानेर घर आउँछ, बाउ चाहिँ मजदुरी गरेर दिनभर आउँछ, छोरो सरकारलाई ढुङ्गा हानेर घर आउँछ, छोरीलाई कहाँ गएर आएको नसोध्नु होला, छोरीलाई कहाँ गएर आएको नसोध्नु होला, बाउ आमा अगाडि झर्किएर उत्तर आउँछ, बाउ आमा अगाडि झर्किएर उत्तर आउँछ, छोरो सरकारलाई ढुङ्गा हानेर घर आउँछ, बाउ चाहिँ मजदुरी गरेर दिनभर आउँछ, जनताको आँगनमा आउने काल मात्रै हो, जनताको आँगनमा आउने काल मात्रै हो, सरकारको आँगनमा त हेलिकप्टर आउँछ, सरकारको आँगनमा त हेलिकप्टर आउँछ, छोरो सरकारलाई ढुङ्गा हानेर घर आउँछ, केही नहुँदा पनि आफन्तबाट लुटिएको हुँ, केही नहुँदा पनि आफन्तबाट लुटिएको हुँ, पर्खन प्रिया तिम्रो पनि अवसर आउँछ, पर्खन प्रिया तिम्रो पनि अवसर आउँछ, बाउ चाहिँ मजदुरी गरेर दिनभर आउँछ, हामीलाई सोलुको स्याउ बेच्ने बुद्धि आउँदैन,
हामीलाई सोलुको स्याउ बेच्ने
बुद्धि आउँदैन, हामीलाई सोलुको स्याउ बेच्ने बुद्धि आउँदैन, राजनीतिक गफ गर्ने जाँगर आउँछ, राजनीतिका गफ गर्ने जाँगर आउँछ, बाउ चाहिँ मजदुरी गरेर दिनभर आउँछ, छोरो सरकारलाई ढुङ्गा हानेर घर आउँछ।
कति राम्रो। शेखर बस्नेत, ओखलढुङ्गा, मैले गाउँको नाम अलिकति कन्फ्युज हुने भएर फेरि तपाईँलाई नै भन्न लगाएँ,
खिजी डेम्बा गाउँपालिका वडा नम्बर 7 रावदोलो।
रावदोलो अनि 8 वर्षदेखि कतारमा बसिरहनु भएको छ, गजल निकै राम्रो लेख्नुहुन्छ। शेखर बस्नेतसँगको कुराकानी र गजलको क्रम आज हामी बुलबुलमा जोडिरहेका छौँ।
बुलबुल एउटा इरानी चरा।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
बुलबुल एउटा इरानी चरा। बुलबुल
लगाएर सारी कता हो हिँडेको, लगाएर सारी कता हो हिँडेको, मुहार श्रृंगारी कता हो हिँडेको, सादा जीवन उच्च विचार हुनुपर्छ, सादा जीवन उच्च विचार हुनुपर्छ, यति ढाँचा पारी कता हो हिँडेको, मुहार श्रृंगारी कता हो हिँडेको, सानो सानो झोला के बोकेर होला, सानो सानो झोला के बोकेर होला, शेखर कि पियारी कता हो हिँडेको, मुहार श्रृंगारी कता हो हिँडेको, यति बहानामा यत्रो धाक लाउँदै, यति बहानामा यत्रो धाक लाउँदै, कताको सवारी कता हो हिँडेको, लगाएर सारी कता हो हिँडेको, मुहार श्रृंगारी कता हो हिँडेको। ओखलढुङ्गा घर भई विगत 8 वर्षदेखि कतार बस्दै आउनुभएका गजलकार शेखर बस्नेत हुनुहुन्छ आज मसँग, र उहाँसँगको बुलबुलमा तपाईँलाई फेरि स्वागत गरे। आज हामी उहाँसँग कुराकानी गर्दै उहाँका गजलहरू सुन्दैछौ। कुराकानीको क्रममा अघि मलाई घत लागेका प्रसंगहरू, उहाँले 14 वर्षको उमेरमा पहिलो पटक गाडी देख्नुभयो, अहिले कतारमा 60-70 जना मान्छे बस्ने, प्यासेन्जर बस समेत चलाउन सक्ने हुनुभएको छ, चलाउनुहुन्छ, र 11 कक्षा पढ्दा पढ्दै गजल सिक्नुभएको हो। अहिले गजल धुरन्धर लेख्नुहुन्छ, निकै राम्रो गजल लेख्नुहुन्छ। 12 कक्षासम्मको अध्ययन गरेपछि प्रवासको बसाई, र प्रवासमा गइसकेपछि आफूमा धेरै परिवर्तन आएको उहाँले अनुभव गर्नुभएको छ। यो सन्दर्भसम्मका हामीले कुराकानी सुन्यौं। योभन्दा अघिल्लो चरणमा सुनिएका गजलहरू 101 त थिए नै। शेखरजी, तपाईँलाई फेरि स्वागत छ हाम्रो कार्यक्रममा।
धन्यवाद।
यो चरणमा कुराभन्दा बढी गजलै सुन्नतिर लागे, एउटा गजलबाटै फेरि अगाडि बढाउँ होला, कुन सुनाउनुहुन्छ?
यो परिस्थितिले फेरि निम्त्याएका घटनाक्रमहरूलाई आधार मानेर लेखेको थिएँ केही समय पहिले। यो गजल सुरु गरेँ।
हजुर,
शेरहरू यसरी सुरु हुन्छन्। यो व्यवस्थालाई यसरी भत्काउनुपर्छ, यो व्यवस्थालाई, यो व्यवस्थालाई यसरी भत्काउनुपर्छ, नाङ्लो ठटाएर हात्ती तर्साउनुपर्छ। यो व्यवस्थालाई यसरी भत्काउनुपर्छ, नाङ्लो ठटाएर हात्ती तर्साउनुपर्छ। राज्य व्यवस्था हातमा राख्ने कर्मचारी हुन्, राज्य व्यवस्था हातमा राख्ने कर्मचारी हुन्, सर्वप्रथम कर्मचारीलाई बन्दुक देखाउनुपर्छ, सर्वप्रथम कर्मचारीलाई बन्दुक देखाउनुपर्छ, यो व्यवस्थालाई यसरी भत्काउनुपर्छ। श्रीमान भ्रष्टाचारीलाई उन्मुक्ति दिनुभयो भने, श्रीमान भ्रष्टाचारीलाई उन्मुक्ति दिनुभयो भने अदालतभित्र तपाईँलाई आगो लगाउनुपर्छ, अदालतभित्र तपाईँलाई आगो लगाउनुपर्छ, यो व्यवस्थालाई यसरी भत्काउनुपर्छ। काम गरी खानेको हात भाँच्नु अगाडि, काम गरी खानेको हात भाँच्नु अगाडि कुरा गरी खानेको मुख सिलाउनुपर्छ, काम गरी खानेको हात भाँच्नु अगाडि कुरा गरी खानेको मुख सिलाउनुपर्छ, यो व्यवस्थालाई यसरी भत्काउनुपर्छ। अर्काको गल्ती देख्ने आफ्नो अपराध नदेख्ने, अर्काको गल्ती देख्ने आफ्नो अपराध नदेख्ने, अन्तिम शेर, अर्काको गल्ती देख्ने आफ्नो अपराध नदेख्ने, मलाई चाहिँ टुँडी खेलमा लगेर झुन्ड्याउनुपर्छ, मलाई चाहिँ टुँडी खेलमा लगेर झुन्ड्याउनुपर्छ, यो व्यवस्थालाई यसरी भत्काउनुपर्छ, नाङ्लो ठटाएर हात्ती तर्साउनुपर्छ।
यो कति क्रान्तिकारी हो, यो त एकदम डेन्जर, डरै लाग्यो मलाई त सुन्दै जाँदाखेरि, अलिक धेरै आक्रोश भएन?
होइन,
आफैलाई पनि सिद्धाउनु भएको छ,
आफूलाई
सुसाइडल भयो नि त्यो त, सबै सिद्धाउँछु म नि सिद्धिन्छु जस्तो भयो,
सजाय आफूलाई पनि दिनुपर्छ। यो म क्रान्तिकारी भन्नुभयो, क्रान्तिकारी चाहिँ ठिकै भन्नुभयो जस्तो लाग्यो। म चाहिँ बच्चाले दुध खान नपाएर आमासँग झगडा गर्छ नि, त्यो झगडा गरेको जस्तो लाग्दैन क्या, मलाई क्रान्तिकारी गरेको जस्तो लाग्छ क्या। ऊ एउटा क्रान्ति, बच्चाले गर्न सक्ने क्रान्ति भनेको रुनु हो क्या, उसले अधिकार प्राप्तिको लागि उसले सङ्घर्ष गर्छ,
आन्दोलन हो त्यो,
आन्दोलन हो, क्रान्तिकारी हो क्या त्यो बच्चा, त जन्मजात क्रान्तिकारी हो क्या
हो। तर अब उसलाई नै हानिदिन्छु, न्यायाधीशलाई नि पड्काइदिन्छु, उसलाई पनि ठोकिदिन्छु भन्ने खालको भयो नि त
अब यो
धेरै नै,
यो अब सबैका गल्तीहरू भएपछि त्यही अनुसार सजाय दिने जाउँ।
मैले यहाँनिर यो सन्दर्भ चाहिँ यसरी भने पनि जोड्न खोजेको, कहिलेकाहीँ हामी मञ्चहरूमा ताली पाउने हिसाबले लेख्दाखेरि कतै कतै यसो एकछिन सुन्दा त हो जस्तो लागेर कता कता भड्किरहेको त हुँदैन गजलहरूमा? यो विषयमा कहिलेकाहीँ छलफल हुन्छ तपाईँहरूको गजल लेख्नेहरूको?
हुन्छ, त्यो तालीको लोभमा कहिलेकाहीँ अलिकति शब्द चयनहरूमा गल्ती भएकाहरू पनि हुन्छन्। तर मलाई चाहिँ ताली नआइदियोस्, भावना बुझिदिउन्,
होइन ताली त नआओस् अथवा वावा नहोस् पनि होइन, हुन त पर्यो, तर कहिलेकाहीँ कुनै कुनै शृङ्गारिक बाहनामा पनि असाध्यै नै अति खालका गजलहरू आउँछन् कि मतलब ताली त पाउने तर फेरि अर्थै नरहने पनि हुन जान्छ
अर्थ नरहने
अनि त्यस्तो खालको वृद्धि होला कि भन्ने पनि डर लाग्छ तपाईँहरूको छलफल चल्दो रहेछ कि रहन्छ यस्तो विषयमा भन्छ किनभने प्रायः त तपाईँहरूले मञ्चबाटै निष्कासन गर्नुहुन्छ आफ्नो गजल किनभने अघि भन्नुभयो नि महिना दिनमा एकपटक कार्यक्रम हुन्छ हामी भ्याइ नभ्याइ गरेर जान्छौँ भने पुरानो त के सुनाउनु त्यहाँ त एउटा नयाँ सुनाउनु पर्छ यसपालि भन्ने हिसाबले लेखिन्छ नि त त्यो भएर कहिलेकाहीँ राम्रो पार्नलाई अलि हतार हतारमा अलिक जे पनि लेखिन्छ कि भनेर पनि डराउँछौँ होला है हामी
त्यो डर त भइहाल्छ तर शब्दहरूको खेरा नजाओस् अब एउटा गजल वाचन त गऱ्यो तर अलि अर्थ नलाग्ने खालको किन अर्थ राख्यो र भन्ने खालको नहोस् भन्नेपट्टि सोचिन्छ
अर्को गजल सुनाउनुहोस् त शेखरजी
अर्को शेरहरू यसरी सुरु हुन्छन् असफलता नै सफलताको प्रतीक हो भनिन्छ असफलता नै सफलताको प्रतीक हो भनिन्छ सत्य बोलेर मरिन्छ भने मर्नु ठिक हो भनिन्छ असफलता नै सफलताको प्रतीक हो भनिन्छ सत्य बोलेर मरिन्छ भने मर्नु ठिक हो भनिन्छ मैले मेरो समाजको प्रवृत्ति नजिकबाट चिनेको छु मैले मेरो समाजको प्रवृत्ति नजिकबाट चिनेको छु गाई पाल्ने गोठालो कुकुर पाल्ने मालिक हो भनिन्छ गाई पाल्ने गोठालो कुकुर पाल्ने मालिक हो भनिन्छ सत्य बोलेर मरिन्छ भने मर्नु ठिक हो भनिन्छ असफलता नै सफलताको प्रतीक हो भनिन्छ छाउगोठ पठाएर आमा छोरी बुहारी मर्न लगाइन्छ छाउगोठ पठाएर आमा छोरी बुहारी मर्न लगाइन्छ अनि त्यही परम्परालाई सामाजिक हो भनिन्छ सत्य बोलेर मरिन्छ भने मर्नु ठिक हो भनिन्छ ढुङ्गा खुसी पार्न ढुङ्गाको अगाडि बोका काटेको छु मैले ढुङ्गा खुसी पार्न ढुङ्गाको अगाडि बोका काटेको छु भन्नुहोस् कसरी त्यही स्थान धार्मिक हो भनिन्छ भन्नुहोस् कसरी त्यही स्थान धार्मिक हो भनिन्छ सत्य बोलेर मरिन्छ भने मर्नु ठिक हो भनिन्छ मान्छे नयाँ जन्मिएका हुन् मान्छे नयाँ जन्मिएका हुन् समय पुरानै चल्दैछ मान्छे नयाँ जन्मिएका हुन्
समय
पुरानै चल्दैछ भन्न त सजिलै जमाना आधुनिक हो भनिन्छ भन्न त सजिलै जमाना आधुनिक हो भनिन्छ सत्य बोलेर मरिन्छ भने मर्नु ठिक हो भनिन्छ सरकारले धेरै पटक जनता झुक्याएर होला अन्तिम शेर सरकारले धेरै पटक जनता झुक्याएर होला सरकारले धेरै पटक जनता झुक्याएर होला मलाई झुक्याउने देशको नागरिक हो भनिन्छ मलाई झुक्याउने देशको नागरिक हो भनिन्छ सत्य बोलेर मरिन्छ भने मर्नु ठिक हो भनिन्छ असफलता नै सफलताको प्रतीक हो भनिन्छ
अब एकजनाले मात्रै ताली बजाएर काम छैन ताली बजाउने गजल त यो पनि हो नि कति कति लामो समयसम्म दिमागमा धक्का दिएर गयो है यो अब फेरि सोधौँ के खाएर लेख्नुहुन्छ भन्न मन लाग्यो
अनि मलाई त परिस्थितिले नै यो बाध्य बनाएका हुन् क्या त्यो हुत्याइ
हुत्याइ
चिमोटिरहन्छ हुत्याइ हुत्याइ लेख्न लगाउँछ क्या त्यहाँ
कति वर्षको हुनुभयो सोधौँ
सोध्नुहोस् म 48 सालको हुँ 31 वर्ष भए
31 वर्ष हुनुभयो घर व्यवहार भइसक्यो
भयो
को को हुनुहुन्छ घरमा
बुवा मम्मी हुनुहुन्छ भाइ बहिनी छन् दिदी हुनुहुन्छ अनि मेरो श्रीमती
परिवार तपाईँको
परिवार एक एकजना छोरी छन् छोरी अहिले 4 वर्ष भइन्
हजुर भनेपछि यो पारिवारिकता घरको माहौल जन्म हुर्काई होइन सङ्घर्ष कलेज स्कुल त्यसपछि प्रवास काठमाडौँ सबै चिजले तान्छ देश राजनीति संस्कार प्रवृत्ति सबै चिजले तानेपछि बल्ल त्यो धेरै ह्यामरिङ गरेको गजलहरू निस्कन्छ अर्को एउटा सुनाउनुहोस् त
गजल सुरु गरेँ शेरहरू यसरी सुरु हुन्छन्
हजुर
तपाईँलाई गरेको मद्दत यसरी खेर गयो तपाईँलाई गरेको मद्दत यसरी खेर गयो मेरो जिन्दगी त्यही गल्ती सम्झेर गयो तपाईँलाई गरेको मद्दत यसरी खेर गयो मेरो जिन्दगी त्यही गल्ती सम्झेर गयो भगवान् अब जाडोलाई के सम्पत्ति देखाउनु भगवान् अब जाडोलाई के सम्पत्ति देखाउनु एउटा झुपडी थियो पानीमा डुबेर गयो एउटा झुपडी थियो पानीमा डुबेर गयो तपाईँलाई गरेको मद्दत यसरी खेर गयो मेरो जिन्दगी त्यही गल्ती सम्झेर गयो कसैले आमासँग अनुहार मिल्ने बताएपछि कसैले आमासँग अनुहार मिल्ने बताएपछि एउटा बालक ऐनामा आमा खोजेर गयो एउटा बालक ऐनामा आमा खोजेर गयो तपाईँलाई गरेको मद्दत यसरी खेर गयो, आऊ प्रिय सल्लाहमै सम्बन्ध विच्छेद गरौँ
गरौँ,
आऊ प्रिय सल्लाहमै सम्बन्ध विच्छेद गरौँ, आऊ प्रिय सल्लाहमै सम्बन्ध विच्छेद गरौँ, अभावले मेरो आमदानी उछिनेर गयो।
बाफ्रे बाफ्रे,
अभावले मेरो आमदानी उछिनेर गयो, तपाईँलाई गरेको मद्दत यसरी खेर गयो, गर्दन बाँकी छ भोलि खुकुरी बोकेर आउला,
गर्दन बाँकी छ
गर्दन बाँकी छ भोलि खुकुरी बोकेर आउला, अन्तिम सेर गर्दन बाँकी छ भोलि खुकुरी बोकेर आउला, जसले आज बाउ आमाको नाक काटेर गयो।
बाफ्रे,
जसले आज बाउ आमाको नाक काटेर गयो, तपाईँलाई गरेको मद्दत यसरी खेर गयो, मेरो जिन्दगी त्यही गल्ती सम्झेर गयो।
कहिले लेखेको यस्तो?
यो केही समय अगाडि लेखेको थिएँ।
साह्रै राम्रो। शेखर बस्नेतसँग छौँ आज हामी, ओखलढुङ्गा उहाँको घर, कतार बस्नुभएको, 8 वर्ष भयो, अहिले काठमाडौँमा भेट भएको छ मेरो, नेपाल आउनुभएको बेलामा आज भेटेको छु, केही दिनमा फेरि कतार नै फर्काउँदै हुनुहुन्छ। कतार बस्दाका चोटहरू सुखहरू सबै चिजलाई बटुलेर बनाउनुहुन्छ गजल। अब एउटा अझै पनि दुईवटासम्म समय छ, म यहाँ आज हामी पेपरमा नबसेको भन्नाले मोबाइलबाट मात्रै भएर तपाईँकै सुन्दै चित्त बुझाइरहेछु, मलाई त यति सकसक भइरहेको छ कि म पढौँ हुन्छ घरिघरि मलाई। अर्को एउटा सुनाउनुहोस् त।
यो गजल चाहिँ म घर जाने बाटो सिन्धुपाल्चोकमा पहिरो जाँदाखेरि लेखेको थिएँ, धेरै पहिले लेखेको, र त्यो ठाउँ चाहिँ एकदम राम्रो थियो, अहिले बगर भएको छ अरे।
हजुर, जुरे
यो सिन्धुपाल्चोक,
सिन्धुपाल्चोकको जुरे
जुरे
हजुर
जुरे होइन, यो मैले ठ्याकेको ठाउँको नाम अहिले बेसी
हजुर हजुर,
त्यहाँ चाहिँ वर्षौँ नै पहिरो जान्छ र धेरै पटक मान्छेहरू पनि मरे
हजुर,
त्योलाई भिडियोमा हेरेर लेखेको थिएँ
हजुर।
सेयरहरू यसरी सुरु गरेँ। शङ्का लाग्छ ईश्वरको नजरमाथि, शङ्का लाग्छ ईश्वरको नजरमाथि, मध्यरातमा पहिरो आउँदा घरमाथि, शङ्का लाग्छ ईश्वरको नजरमाथि, मध्यरातमा पहिरो आउँदा घरमाथि, परदेश भएकाहरू के गर्न सक्लान्, परदेश भएकाहरू के गर्न सक्लान्, आँसु झार्नु बाहेक मृत्युको खबरमाथि, परदेश भएकाहरू के गर्न सक्लान्, आँसु झार्नु बाहेक मृत्युको खबरमाथि, शङ्का लाग्छ ईश्वरको नजरमाथि, मध्यरातमा पहिरो आउँदा घरमाथि, जनताको जीवन धरतीमा धसिएको हेर्न, जनताको जीवन धरतीमा धसिएको हेर्न, प्रधानमन्त्री एकछिन आए हेलिकप्टरमाथि, प्रधानमन्त्री एकछिन आए हेलिकप्टरमाथि, शङ्का लाग्छ ईश्वरको नजरमाथि, आकाश खस्दो रहेछ धरती हल्लिँदो रहेछ, आकाश खस्दो रहेछ धरती हल्लिँदो रहेछ, मर्नेहरू एउटै खाल्टोमा पुरिँदा बगरमाथि, मर्नेहरू एउटै खाल्टोमा पुरिँदा बगरमाथि, शङ्का लाग्छ ईश्वरको नजरमाथि, जिउँदाहरू रुँदै रुँदै गाउँ छाडेको देखेँ, जिउँदाहरू रुँदै रुँदै गाउँ छाडेको देखेँ, अब के हेरेर बस्नु त्यो खण्डहरमाथि, अब के हेरेर बस्नु त्यो खण्डहरमाथि, शङ्का लाग्छ ईश्वरको नजरमाथि, मध्यरातमा पहिरो आउँदा घरमाथि, सरकारले टुहुरालाई यही भनेर गयो, सरकारले टुहुरालाई यही भनेर गयो, अन्तिम शेर सरकारले टुहुरालाई यही भनेर गयो, शोक बोकेर बाँच्नु है खप्परमाथि, शोक बोकेर बाँच्नु है खप्परमाथि, शङ्का लाग्छ ईश्वरको नजरमाथि, मध्यरातमा पहिरो आउँदा घरमाथि।
तपाईँलाई यतिका धेरै गजलहरू लेख्दा पढ्दा कोही बेला हुन्छ नि यो 10 वर्षको बिचमा एकदमै राम्रो एप्रिसिएट गरेको नचिनेको मान्छे वा चिनेको मान्छेले गजलकै कारण मैले यस्तो राम्रो एप्रिसिएसन पाएँ जस्तो कहिले लाग्यो?
मलाई त यो कतारमा भएको दुईवटा संस्था, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतारमा भएका साहित्य प्रेमी साथीहरू, लेख्न रुचाउने सुन्न रुचाउने साथीहरूले तपाईँले लेख्नुहुन्छ भनेर लेख्नुहुन्छ, तर वास्तविक लेख्नुहुन्छ, छुट्टै प्रकारको छुट्टै खालको छुट्टै स्वादमा लेख्नुहुन्छ भनेपछि हो मैले केही लेख्नुपर्छ
भन्ने चाहिँ लाग्छ। किताब के आउँदा दिनमा आउला नि छिट्टै?
अब यसको लागि निखार त चाहिन्छ, निखारिनुपर्छ, निखारिएस एक दिन म निखारिएँ भने
पक्कै निकाल्छ,
पक्कै निकाल्छ।
अब एउटा गजल सुनौ अनि त्यसपछि बिदा हौ है त।
गजलका शेरहरू यसरी सुरु गरे। तिमी जोगाउन खोज्छौ मन पनि, तिमी जोगाउन खोज्छौ मन पनि, मैले माया मारिसक्दा गर्दन पनि, तिमी जोगाउन खोज्छौ मन पनि, मैले माया मारिसक्दा गर्दन पनि, कसैका मुस्कान खतरनाक लाग्छन्, कसैका मुस्कान खतरनाक लाग्छन्, कसैका गुलिया लाग्छन् वचन पनि, कसैका गुलिया लाग्छन् वचन पनि, तिमी जोगाउन खोज्छौ मन पनि, मलाई मुस्कुराउन पनि अनुमति माग्नुपर्छ, मलाई मुस्कुराउन पनि अनुमति माग्नुपर्छ, तिमीलाई रिसाउन चाहिँदैन कारण पनि, तिमीलाई रिसाउन चाहिँदैन कारण पनि, तिमी जोगाउन खोज्छौ मन पनि, तिमी फूल जस्ती भएर नआउनु पर्ने, तिमी फूल जस्ती भएर नआउनु पर्ने, यी आँखा भमरा हुन् फूलमा बस्छन् पनि, यी आँखा भमरा हुन् फूलमा बस्छन् पनि, तिमी जोगाउन खोज्छौ मन पनि, मैले माया मारिसक्दा गर्दन पनि, कन्या माग्नु पनि जुवा खेल्नु रहेछ, अन्तिम शेर, कन्या माग्नु पनि जुवा खेल्नु रहेछ, कन्या माग्नु पनि जुवा खेल्नु रहेछ, अर्काले छोरी दिन्छन् पनि दिँदैनन् पनि, अर्काले छोरी दिन्छन् पनि दिँदैनन् पनि, तिमी जोगाउन खोज्छौ मन पनि, मैले माया मारिसक्दा गर्दन पनि।
शेखरजी, अब हामीसँग समय सकिन लागेको छ। तपाईँ र मेरो यो कुराकानी सुनिसकेपछि शेखर बस्नेतसँग जोडिन खोज्नुभयो कसैले भने, अब तपाईँको नेपालको नम्बर त धेरै समय रहँदैन, होइन, कतारकै रहन्छ होला, कसरी सम्पर्क गर्ने तपाईँलाई, नम्बर वा फेसबुकहरू केही चिन्जान गर्ने उपाय के छ?
अब नम्बर, नेपालको नम्बर चाहिँ
कति छ
चलाउँदिन नै म,
यहाँ बसुन जिल्ला मात्रै हो,
9861318219 यो नेपालको नम्बर छ भने, कतारको नम्बर उहाँको कोड नम्बर 00974-3073-4902 छ, र मलाई सञ्जालमा हेर्न चाहनुहुन्छ भने अङ्ग्रेजी भाषामा लेखेको छ नाम शेखर बस्नेत,
एसएचआर
स्पेस छोडेर बियुएस
बस अनि
स्पेस छोडेर एनइटी,
त्यो बियुएस एनइटी मैले पनि फेसबुकमा रमाइलो मानेको थिएँ, किन त्यस्तो गर्नुभएको?
मैले त्यो बियुएस एनइटी बस्नेत चाहिँ हुँदैन, मैले बस चलाउने भएर त्यो पेसालाई सम्मान गरेको,
त्यही अहिले भर्खर म बुझ्दैछु तपाईँको सवारी साधन चलाउने भनेर बस अनि नेट गर्नु,
स्पेस छोडेर नेट गरेको छु,
ल आगामी दिनमा सम्मान गरेको अझै राम्रो हुँदै जाओस्, जसले पेसालाई सम्मान गर्छ त्यसले सुख पाउँछ पनि भन्छन् है, अझ गजल धेरै दमदार भएर जाओस्, साधुवाद, धन्यवाद तपाईँलाई,
धन्यवाद यो यहाँसम्म आएर गजल सुन्ने सुनाउने अवसर पाएँ यसको लागि धेरै धेरै धन्यवाद गर्दछु, व्यक्त गर्दछु, र कार्यक्रम सुन्नुहुने समस्तलाई पनि हार्दिक नमन र माया व्यक्त गर्दछु।
हस्, ओकलढुङ्गा घर भई अहिले कतार बस्दै आउनुभएका शेखर बस्नेतसँगको कुराकानी र उहाँका गजलहरूसँगै आजको बुलबुलबाट हामी विदा हुँदैछौ। जाँदा जाँदै शेखर बस्नेतकै एउटा गजल वाचन गर्दै उत्पादन सहयोगी सरोज थापा र म अच्युत घिमिरे बुलबुल आजको बुलबुलबाट शुभरात्रि भन्दैछौ। कसरी भनिन्छ परिवर्तन आयो भनेर, कसरी भनिन्छ परिवर्तन आयो भनेर, कलमले बन्दुक ठेगान लगायो भनेर, हामीले उसलाई दिएरै पठाएको हो, हामीले उसलाई दिएरै पठाएको हो, किन उफ्रिनु सर्वस्व सिद्ध्यायो भनेर, कलमले बन्दुक ठेगान लगायो भनेर, उसको बाटोमा मुर्दाबाद नारा लगाएर, उसको बाटोमा मुर्दाबाद नारा लगाएर, उसले सुन्दैन बेरोजगार करायो भनेर, हाम्रो तकदीर उसको भीरमा ठोकिन्छ, हाम्रो तकदीर उसको भीरमा ठोकिन्छ, भनिन्छ सिसामा ढुङ्गा हिर्कायो भनेर, कलमले बन्दुक ठेगान लगायो भनेर, उसको अदालतमा सत्य बयान लिइन्छ, उसको अदालतमा सत्य बयान लिइन्छ, मुर्दालाई सोधिन्छ कसले झुन्ड्यायो भनेर, कलमले बन्दुक ठेगान लगायो भनेर, कसरी भनिन्छ परिवर्तन आयो भनेर, कलमले बन्दुक ठेगान लगायो भनेर।
बुलबुल एउटा इरानी चरा, बुलबुल